यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुस। शुरूमा प्रमुख समाचार। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन इतिहासमै गुणस्तरीय निर्वाचनको मानकका रूपमा स्थापित भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठकद्वारा सभापति गगन कुमार थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारको आरोपमा तत्कालीन पर्यटन सचिव सहित 21 जना र दुई कम्पनी विरूद्ध मुद्दा दायर। वीरगंजमा रगतको चरम अभाव हुँदा गम्भीर बिरामीको उपचार सेवा प्रभावित र आफ्नो ऊर्जा संरचनामाथि आक्रमण भए होर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको चेतावनी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनले नेपालको इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित गरेको बताउनु भएको छ। निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा हिजो बालुवाटारमा आयोजित चियापानमा प्रधानमन्त्री कार्कीले अनेकौं चुनौतीको सामना गरेर निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने क्षमता आयोगको नेतृत्वमा देखिएको भन्दै प्रशंसा गर्नुभयो। गुणस्तरीय निर्वाचनको मानक स्थापना गर्न सम्भव भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सफल निर्वाचन दिगो लोकतन्त्रका लागि पनि ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनु भएको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो।
यो निर्वाचन पहिलाको भन्दा धेरै राम्रो निर्वाचन भयो। निर्वाचन सुशासनको हिसाबले अहिलेसम्मकै सबभन्दा राम्रो निर्वाचन भएको कुरा हामीले महसुस गर्यौं र प्रधानमन्त्रीज्यूले अहिलेको प्रमुख निर्वाचन आयुक्त र मान्य आयुक्तज्यूहरू लगायत निर्वाचन आयोगको समग्र टीमलाई धेरै आभार प्रकट गर्नु भएको छ र यो इतिहासमा सुनौलो अक्षरले नाम लेखिनेछ। उहाँहरूले गरेको कामलाई चाहिँ इतिहासले धेरै उच्च मूल्याङ्कन गर्नेछ भन्ने कुरा उहाँले चाहिँ त्यो सन्देश दिनुभएको छ।
त्यस अवसरमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एक प्रति प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले हिजो बालुवाटारमा भेटवार्ता गर्नुभएको छ। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास पाएको भन्दै बधाई ज्ञापन गर्नुभयो। उहाँले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले गरेको योगदान मुलुकले सधैं सम्झिने उल्लेख गर्दै आगामी दिनमा पनि प्रधानमन्त्री कार्कीको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा गरेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले रासोपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश नहुने गरी काम गर्न सुझाव दिनुभयो। उहाँहरूबीच समसामयिक राजनैतिक विषयमा छलफल भएको र सभापति लामिछानेले सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पार्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनुहुने भएको छ। ज्येष्ठ सदस्य केसीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष पर्सि बुधबार बिहान 11:15 बजे पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नवनिर्वाचित सांसद केसीले सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभा सञ्चालन गर्नुहुनेछ। नेपाली कंग्रेसबाट समानुपातिकतर्फ निर्वाचित 78 वर्षीय केसीले यही चैत 12 गते संघीय संसद भवनमा प्रतिनिधि सभाका अन्य 274 सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ। प्रतिनिधि सभा निर्वाचनको परिणाम आइसकेपछि दलहरूले आफ्ना संसदीय दलको नेता चयन गर्ने तयारी अघि बढ़ाएका छन्। प्रतिनिधि सभामा झण्डै 2/3 सदस्य जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नेतृत्वमा सम्भवतः चैत 13 गते नै सरकार गठन गर्ने तयारीलाई तीव्रता दिएको छ। नयाँ प्रधानमन्त्री चयन हुनु अगावै दलहरूले आफ्नो संसदीय दलका नेता चयन गर्नेछन्। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई चैत 12 गते शपथ खुवाउने सूचना जारी गरेर तयारी पूरा गरेको छ भने प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन। निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुनु अघि नै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 6 दलले संसदीय दलको नेता चयन गरिसक्नेछन्। यद्यपि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो संसदीय दलको नेतामा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र बहादुर साईलाई चयन गरिसकेको छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको शपथ भएकै दिन बैठक बसेर सर्वसम्मतिले दलको नेता चयन गर्ने गरी तयारी गरेको छ। निर्वाचनमा जाँदा नै रासोपाले प्रधानमन्त्रीका रूपमा अघि सारेको झापा क्षेत्र नम्बर 5 विजयी बालेन्द्र शाहलाई सहमतिमै दलको नेता चयन गरिने रासोपाले जनाएको छ। पार्टी उपसभापति डीपी अर्याल संसदीय दलको नेता चयनका विषयमा औपचारिक रूपमा बैठक बसेर छलफल गर्न चाहिँ बाँकी रहेको संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ। कांग्रेसले बैठक सकेर सबै सांसदहरूसँग छलफल गरी संसदीय दलको नेता चुन्ने तयारी गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले चुनौतीपूर्ण अवस्थामा वृहत छलफल गरेर संसदीय दलको नेता चयन गर्ने जानकारी दिनुहुन्छ कांग्रेस नेता एवं सांसद अर्जुन नरसिंह केसी।
केन्द्रीय कार्य समितिको बैठकको निरन्तर वाद विवाद विभाजन भन्दा सहमतिपूर्ण एउटा निष्कर्षमा पुग्नु पार्टीको निम्ति नै आवश्यकता छ भने संसदभित्रको आफ्नै जटिलतालाई कसरी संयोजन गरेर जान सक्छ त्यही दिनमै पार्टी सभापति संसदीय दलका सबै सदस्यहरू बसेर हामी एउटा निष्कर्षमा पुग्छौँ।
प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहनुभएका कारण संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल नै हुन सकेको छैन। एमाले नेता गुरु बरालले अध्यक्ष ओलीको पिताको 13 काम सकिएपछि सरसल्लाह गरेर संसदीय दलको नेतृत्व कसले गर्ने भनेर टुङ्गो लगाइने जानकारी दिनुभयो। त्यस्तै संसदको चौथो ठूलो दल नेपाली कम्युनिष्ट पार्टीले पार्टीका संयोजक समेत रहनुभएका सांसद पुष्पकमल दाहाल प्रचण्डलाई नै संसदीय दलको नेता चयन गर्ने जनाएको छ। प्रचण्डले चाहँदासम्म उहाँ नै दलको पनि नेता हुने नेकपाका नेताहरूले सार्वजनिक रूपमै बताइसक्नु भएको छ। निर्वाचन अघि दल खोलेर प्रत्यक्ष र समानुपातिकमा गरी प्रतिनिधि सभामा 7 स्थान प्राप्त गरेको श्रम संस्कृति पार्टीले अध्यक्ष एवं सांसद हर्क साङपाङलाई नै संसदीय दलको नेता चुन्ने गरी छलफल गरिरहेको जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनबाट 6 राजनीतिक दल राष्ट्रिय दलको रूपमा आएका छन्। प्रतिनिधि सभामा 182 सीट सहित रासोपा सबैभन्दा ठूलो दलको रूपमा आएको छ। कांग्रेस 38 सीट सहित दोस्रो, 25 सीट सहित एमाले तेस्रो र 17 सीट सहित नेपाली कम्युनिष्ट पार्टी चौथो दलको रूपमा रहेका छन्। श्रम संस्कृति पार्टी 7 सीट सहित 5 दलको रूपमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी 5 सीट सहित 6 दलको रूपमा आएको छ। त्यसै गरी संसदमा 1 स्वतन्त्र सांसद निर्वाचित भएर आउनु भएको छ। संसदीय दलको नेता चुनिनका लागि सम्बन्धित दलका निर्वाचित सांसदहरू बीच मतदान वा सर्वसम्मति हुनुपर्नेछ। संसदमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलको नेता चयन गर्ने अभ्यास छ, जसले सदनमा आफ्नो पार्टीको आधिकारिक धारणा राख्ने र महत्वपूर्ण छलफलमा भाग लिने गर्नेछन्। संसदमा पेश हुने विधेयकहरूमा पार्टीको अडान बारे अन्तिम निर्णय दलको नेताले गर्ने अभ्यास छ। त्यसै गरी यदि दल सरकारमा छ भने सरकारका नीति तथा कार्यक्रमलाई संसदबाट पारित गराउन मुख्य भूमिका खेल्नेदेखि सरकारका काम कारवाहीको निगरानी गर्ने काम दलको नेताको हुने गर्दछ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
दलहरूले संसदीय दलका नेता छान्न गरेको तयारी सम्बन्धी यो थियो रिपोर्ट। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार थापाले दिनुभएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गरेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले दिनुभएको राजीनामालाई बैठकले अस्वीकार गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सानेपास्थित पार्टी मुख्यालयमा चैत 6 गतेदेखि शुरू भएको बैठकले वर्तमान जटिल राजनैतिक परिस्थितिमा थापाकै नेतृत्व आवश्यक रहेको ठहर गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचन पराजयको प्रमुख कारण नेतृत्वको व्यक्तिगत कमजोरी नभई संरचनागत समस्या र नियन्त्रण बाहिरको परिस्थिति रहेको बैठकको निष्कर्ष रहेको छ। राजीनामा स्वीकृत गर्दा पार्टीमा अस्थिरता र अन्यल बढ़ने भएकाले राजीनामा अस्वीकार गरिएको कंग्रेसले विज्ञप्ति मार्फत उल्लेख गरेको छ। बैठकले उपसभापति शर्माद्वारा प्रस्तुत 27 बुधे निर्वाचन समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ। समीक्षा अनुसार आन्तरिक गुटबन्दी गठबन्धन सरकारको कमजोर कार्य सम्पादन, पुराना शक्तिप्रति जनआक्रोश र डिजिटल माध्यममा नयाँ शक्तिहरूको प्रभावका कारण कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको ठहर गरिएको छ। अब पार्टीको सम्पूर्ण ध्यान 15 महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको छ। महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन र सांगठनिक पुनर्संरचना गरिने कांग्रेसले जनाएको छ। यसै गरी गत भदौमा भएको जेन्जी प्रदर्शनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न कांग्रेसले माग समेत गरेको छ। बैठकले पार्टीका विभिन्न तहमा रहेर योगदान पुर्याएका दिवंगत नेताको सम्मानमा शोक प्रस्ताव पारित गर्दै एक मिनट मौन धारण समेत गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारी सहित 21 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी समेत 21 जना, चिनिया ठेकेदार कम्पनी र परामर्शदाता उपर सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आयोगले तत्कालीन सचिव अधिकारी र पूर्व महानिर्देशक राजन पोखरेल तथा प्रदीप अधिकारीसँग जनै 46,15,00,000 र पूर्व महानिर्देशक संजीव गौतम र महेन्द्र सिंह रावलसँग 8,95,00,000 भन्दा बढ़ी बिगो माग दावी गरी मुद्दा दायर गरेको उल्लेख गरेको छ। कपिलवस्तुको महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेध आज्ञा जारी गरिएको छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको रेडियो नेपाललाई बताउनुभयो। उहाँले निषेधाज्ञा लागू गरिएका क्षेत्रमा भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन बमोजिम निषेधाज्ञा जारी गरिएको बताउनुभयो। आजको स्थिति हेरी आवश्यक निर्णय गरिने पनि उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कार्यवाही समेत गरिने बताउनुभयो। कपिलवस्तुको महाराजगंज नगरपालिका 2 वरगदामा 2 समुदाय बीच भएको विवादका कारण निषेधाज्ञा आदेश जारी गरिएको हो। जिल्लाको महाराजगंज बरगदामा भएको घटनामा 23 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेहरूको भैरवा, भरतपुर र बहादुरगंज अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा 9 जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो। अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको जनाएको छ। विभागले सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका 13 जिल्लाका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था गरिएको उल्लेख गरेको छ। सो निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सी मार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्ने सम्बन्धी सेवालाई अनलाइन प्रणाली अवलम्बन गरी झन्झटरहित, छिटो, छरितो र सेवाग्राही मैत्री बनाइएको पनि विभागले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मन्त्री डा गौतमले मन्त्रालयको वेबसाइट मार्फत आफ्नो कार्यकालमा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। उहाँले जेएनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको गुणस्तरीय उपचार र राहत तथा वर्गीकरण गरेको उल्लेख गर्नुभएको छ। यस्तै प्रगति विवरणमा वीर अस्पतालको आकस्मिक उपचार विभागको 55 शैय्या विस्तार गरिएको, 93 आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भई 62 आधारभूत अस्पतालबाट प्रारम्भिक सेवा सञ्चालन भएको लगायतका विषय उल्लेख छन्। त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको 100 दिने प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ। मन्त्री श्रेष्ठले 100 दिनको अवधिमा नीतिगत, संरचनागत तथा सेवा प्रवाह सुधारका महत्वपूर्ण प्रयास शुरू भएको बताउनुभयो। नीतिगत सुधार र संस्थागत सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह र लक्षित उपलब्धि, अन्तर्राष्ट्रिय कार्यालयमा सहभागिता र कूटनीतिक भेटघाट निर्वाचन केन्द्रित समन्वय तथा सहभागिता अभिवृद्धि सेवा सहायता सामग्री वितरण अनुगमन तथा मूल्यांकन तथ्यांक प्रणाली सुदृढ़ीकरण लगायत उपलब्धि हासिल भएको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ। शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ। एयर क्वालिटी इण्डेक्स एक्यूआई को तथ्याङ्क विश्लेषण गर्दा सात दिन अघि मात्र वायु प्रदूषण 178 एक्यूआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरको सूचीमा परेको थियो। हिजो भने वायु प्रदूषण घटेर 60 एक्यूआईमा झरेको छ। यो सँगै काठमाडौँ विश्वका प्रदूषित शहरको सूचीमा 67 स्थानमा छ। एक्यूआई मापदण्ड अनुसार 0-50 राम्रो मानिन्छ भने 51-100 सचेत रहनुपर्ने श्रेणीमा पर्छ। 150 वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले शुक्रबार र शनिबार हावाहुरीसहित परेको वर्षाका कारण वायु प्रदूषण घटेको बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था अस्पतालको सर्वेक्षण गर्ने भएको छ। देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल ग्राहस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनी अध्ययन गर्नका लागि सर्वेक्षण गर्न लागि तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो। आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क संकलन गरिने उहाँले बताउनुभयो। कार्यालयले प्रत्येक 10-10 वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने भए पनि केही वर्ष ढिलाइ भएको कार्यालयले जनाएको छ। रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएसँगै गम्भीर घाइतेदेखि सुत्केरी महिलाको समेत उपचार सेवा प्रभावित भएको त्यहाँबाट हाम्रा संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएको र अहिले कुनै पनि समूहको रगत केन्द्रमा संचित नरहेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताउनुभयो। उहाँले रगतको अभावसँगै अहिले वीरगंजका अस्पतालमा बिरामीहरूको चाप पनि बढ़ेको बताउनुभयो। दैनिक 150 भन्दा बढ़ी बिरामीका आफन्त विभिन्न अस्पतालबाट रगतका लागि आउने गरेको र अहिले शोध भर्नाबाट मात्रै रगतको अभाव टार्दै आएको पाण्डेले बताउनुभयो। अरणीको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रे पलाञ्चोकको धुलीखेलसम्म 6 लेनमा सड़क विस्तार भइरहेको छ। 3 वर्ष अघि शुरू गरिएको जम्मा 16 किलोमिटरको उक्त सड़क विस्तारमा हालसम्म 67% भौतिक प्रगति भएको सूर्य विनायक धुलीखेल धुलीखेल सिन्धुली बर्दिवास सड़क आयोजनाले जनाएको छ। आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ। 2 लेन रहेको उक्त राजमार्ग 6 लेनमा विस्तार गरिएको हो। सड़कका दायाँ बायाँ 2 सर्भिस लेन तथा 2.5 मिटरको फुटपाथ निर्माण भइरहेको छ। आयोजनाको समय अवधि सकिएपछि गत मक्सिर अन्तिम साता पुनः 1 वर्ष म्याद थप गरिएको हो। उक्त सड़क विस्तारका लागि सूर्य विनायकदेखि सांगासम्म र सांगादेखि धुलीखेलसम्म 2 खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो। झापाको दमक नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि कुखुराको मासु अण्डा तथा सम्बन्धित सामग्रीको ओसार पसारमा रोक लगाइएको छ। दमक नगरपालिका 10 संचालित 1 लियर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट संक्रमण पुष्टि भएको हो। संक्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रबाट कुखुरा अण्डा चल्ला दाना तथा उपकरणहरूको आवत जावत पूर्ण रूपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न निर्देशन दिएको छ। नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले संक्रमण नियन्त्रणका लागि आवश्यक सबै कदम चालिएको उल्लेख गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। दमकका पशु विकास अधिकृत विपु अधिकारीका अनुसार संक्रमण पुष्टि भएपछि सम्बन्धित फार्मका कुखुरा नष्ट गर्ने तयारी गरिएको छ। गर्मीयाम शुरू भएसँगै वन क्षेत्रमा लाग्न सक्ने डढेलो नियन्त्रणका लागि बाँकेमा अग्नि नियन्त्रण दस्ता तयार पारिएको छ। वन डढेलोबाट वन्यजन्तु विस्थापित हुनुका साथै जैविक विविधतामा समेत प्रभाव पार्ने भएकाले नियन्त्रणका लागि दस्ता तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ। बाँकेबाट संवाददाता सरला सुविदीको यो रिपोर्ट।
गर्मीयाम शुरू भएसँगै डिभिजन वन कार्यालय बाँकेले सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि 35 अग्नि नियन्त्रण दस्ता तयार गरी सक्रिय बनाउन थालेको छ। डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ अधिकृत सुशील सुवेदी,
डढेलो लाग्ने सिजन शुरू पनि भइसकेका छ। यसलाई नियन्त्रण गर्न हुन नदिनको लागि अहिले हामी एकदमै तयारीमा जुटेका छौँ। वन हेरालु र वन प्राविधिकहरूलाई आगलागी कसरी निभाउने, फायरलाइनहरू कसरी बनाउने, सो सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने यो वर्ष डिभिजन वन कार्यालय बाँकेले वन डढेलो नियन्त्रणको लागि वाटर स्टोरेज ट्याङ्क बनाउँदैछ। अहिले चाहिँ समुदायहरूमा पनि अग्नि नियन्त्रणका सामग्रीहरूलाई वितरण गरेर पन्डडेललाई एकदमै प्रभावकारी रूपमा नियन्त्रण गर्ने अभियानको रूपमा चाहिँ शुरू गरेका छौँ।
फागुनदेखि जेठसम्मको महिनालाई डडेलोको उच्च जोखिमको महिनाको रूपमा लिने गरिन्छ। अधिकांश वन डडेलोका घटना मानवीय क्रियाकलापले हुँदै आएका छन्। वन डडेलो नियन्त्रणका लागि 24 घण्टा पानी ट्याङ्की सहितको ट्र्याक्टर र डडेलो नियन्त्रण अग्नि दस्ता तयारी अवस्थामा रहेका छन्। चक्लाबन बाँकेका वन हिरालु विवेक चौधरी,
खडेरीको बेलामा सावधान हुनुपर्छ, डर हुन्छ। 4 महिनाको लागि हामीलाई अग्नि हेराल दिनुहुन्छ प्लटमा, त्यसको लागि 2 जना हुन्छ। 2 जनाले लिभाउन सक्ने छ भने चाहिँ हामीले लिभाइहाल्छौँ, सकेनौँ भनेपछि म्यासेज गर्छौँ, साथीहरूलाई बोलाउँछौँ। त्यति पनि सकेन भने चाहिँ अफिसमा खबर गर्छौँ, अफिसबाट पनि सरहरू आउनुहुन्छ, साधन आइसकेका छ, साधन पनि लिएर आउनुहुन्छ।
बाँकेमा 118 सामुदायिक वनहरू रहेका छन् भने शमशेरगंज सब डिभिजन वन कार्यालय अन्तर्गत सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वनलाई डडेलोबाट सुरक्षित राख्नका लागि विशेष पहल थालिएको छ। शमशेरगंज सब डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्मा,
आगो लागिसकेपछि कसरी नियन्त्रण गर्ने, कसरी त्यसलाई निभाउने र हामीसँग रहेको 6,000 लिटर क्षमता भएको अग्नि नियन्त्रण गर्ने अग्नि वाहक त्यो साधन कसरी प्रयोग गर्ने, डडेलो लागिसकेपछि हामीहरूले स्थल वन जंगलहरूमा चाहिँ भेरालोहरूलाई पठाएर साधन पनि कसरी प्रयोग गर्ने भन्ने खालको चाहिँ अभ्यास हामीले गरिरहेको अवस्था हो।
लुम्बिनी प्रदेशका 12 जिल्लामा रहेका वन क्षेत्रहरू डडेलोको उच्च जोखिममा रहँदै आएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्नो ऊर्जा संरचनामाथि आक्रमण भए होर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले 48 घण्टाभित्र अरब क्षेत्रको सामुद्रिक गौड़ा स्टेट अफ होर्मुज खुल्ला नगरे ऊर्जा संरचना ध्वस्त पारिदिने चेतावनी दिएपछि इरानले पनि जवाफी चेतावनी दिएको हो। ट्रम्पले दिएको 48 घण्टे चेतावनीको समय सीमा सकिन अब केही घण्टा मात्रै बाँकी छ। इरानमा अमेरिका र इजरायलले संयुक्त हमला गरी सर्वोच्च नेताको हत्या गरेपछि युद्ध जारी रहेको छ। युद्धको प्रभाव विश्व बजारमा समेत परेको छ। अहिले कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेर प्रति ब्यारेल 100 अमेरिकी डलर भन्दा माथि पुगेको छ। यसैबीच इरानले दक्षिणी इजरायलमा आणविक केन्द्र नजिकै गरेको क्षेप्यास्त्र आक्रमणमा 180 जना इजरायली घाइते भएका छन्। इरानले पश्चिम एसियाली राष्ट्रका अमेरिकी हितहरूमा आक्रमण गर्ने क्रम जारी नै राखेको छ। कतारमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार 7 जनाको मृत्यु भएको छ। हेलिकप्टरमा कतारका 4 सैनिक सहित 3 जना टर्किस नागरिक रहेको कतारको रक्षा मन्त्रालयले जनाएको छ। नियमित ड्यूटीमा रहेको सेनाको हेलिकप्टर प्राविधिक गड़बड़ीका कारण दुर्घटना भएको बताइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुलुकले करिब 11 खर्बको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार त्यस अवधिमा कुल 14 अर्ब 40 अर्ब 36 करोड़ 22 लाखको कुल वैदेशिक व्यापार हुँदा देशले 10 खर्ब 98 अर्ब 13 करोड़ 82 लाख बराबरको व्यापार घाटा बेहोरेको हो। पछिल्लो 8 महिनामा 12 खर्ब 89 अर्ब 25 करोड़को आयात र 1 खर्ब 91 अर्ब 11 करोड़ 20 लाख बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा आयात 12.54% र निर्यात 29.83% बढ़ेको छ। गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र 5 खर्ब 67 अर्ब 39 करोड़ रहेको छ। यस अवधिसम्ममा भारतबाट 7 खर्ब 24 अर्ब 6 करोड़को वस्तु आयात भएको छ भने 1 खर्ब 56 अर्ब 66 करोड़ बराबरको वस्तु निर्यात भएको छ। त्यस्तै छिमेकी मुलुक चीनसँग 2 खर्ब 75 अर्ब 66 करोड़ 70 लाखको आयात र 98 करोड़ 33 लाखको निर्यात हुँदा 2 खर्ब 64 अर्ब 68 करोड़ 36 लाख रूपियाँ बराबरको व्यापार घाटा भएको विभागले जनाएको छ। यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढ़ी भएको छ। नेपालले बढ़ी निर्यात गरेको वस्तुमा भटमासको तेल पहिलो स्थानमा रहेको छ। 5 राष्ट्रिय लघु वित्त सदस्य सम्मेलन आइतबारदेखि काठमाडौँमा शुरू भएको छ। स्वावलम्बन विकास केन्द्रको संयोजनमा आयोजना गरिएको सम्मेलनमा लघु वित्त संस्थाका अध्यक्ष तथा संचालक, प्रमुख कार्यकारी अधिकृत, लघु वित्त कर्मी तथा सेवाग्राही सदस्य सहित 600 भन्दा बढ़ीको सहभागिता रहेको छ। 2 दिनसम्म सञ्चालन हुने सम्मेलनले लघु वित्त क्षेत्रका उपलब्धि, समस्या तथा चुनौतीहरू बारे छलफल एवं समीक्षा गर्दै भावी रणनीति निर्धारण गर्ने अपेक्षा गरिएको छ। सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले नेपालको गरीबी न्यूनीकरणमा लघु वित्त क्षेत्रले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले दुर्गम क्षेत्रका कतिपय स्थानीय तहमा अझै पनि उच्च दरमा गरिबी कायम रहेकोले लघुवित्त संस्थाहरूले आफ्नो पहुँच ती क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त संस्थाहरूले आफ्नो भूमिकालाई समय सापेक्ष रूपमा पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री पीएम कप एक दिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई 71 रनले हरायो। जितका लागि 272 रनको लक्ष्य पछ्याएको बागमती 45.1 ओभरमा सबै विकेटको क्षतिमा 200 रनमा समेटिएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 271 रनको एकफल तयार पारेको हो। तल्लो मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। वेट आउट फिल्डका कारण 47 ओभरमा झारिएको खेलमा आर्मीले पुलिसलाई 22 रनको जित निकाल्यो। आर्मीले दिएको 244 रनको लक्ष्य पछ्याएको पुलिस 45.3 ओभरमा 221 रनमा अल आउट भयो। त्यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले 47 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। नेपाल र हङकङ बीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल स्थगित भएको छ। मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय खेलकुद परिषद राखेपले रंगशाला र मैदानको स्वीकृति नदिएकाले खेल स्थगित गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नेपाल र हङकङ बीचको मैत्रीपूर्ण फुटबल आउँदो बिहिबार त्रिपुरसुरमा रहेको दशरथ रंगशालामा हुने तय भएको थियो। यसअघि पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै एन्फाले प्राविधिक कारण देखाउँदै शहीद स्मारक महिला लीग र पुरूषतर्फको राष्ट्रिय लीग अनिश्चितका लागि स्थगित गरेको थियो।
अझै बम अब मौसम। आज देशका पहाड़ी र हिमाली भागमा साधारणतया बदली हुनेछ र तराई भूभागमा आंशिक बदली हुनेछ। सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भागका केही स्थानमा तथा बाँकी पहाड़ी र हिमाली भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.4 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:05 भयो भने सूर्यास्त भरे साँझ 6:17 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन इतिहासमै गुणस्तरीय निर्वाचनको मानकका रूपमा स्थापित भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठकद्वारा सभापति गगन कुमार थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारको आरोपमा तत्कालीन पर्यटन सचिव सहित 21 र 2 कम्पनी विरूद्ध मुद्दा दायर। वीरगंजमा रगतको चरम अभाव हुँदा गम्भीर बिरामीको उपचार सेवा प्रभावित। र आफ्नो ऊर्जा संरचनामाथि आक्रमण भए होर्मुज जल मार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको चेतावनी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।